आइए कुछ मजीद चीजें देखेंगे। किताब के एतबार से पेज नंबर 179 है, फनून लतीफा का महाज के नबी सल्लल्लाहु अलैहि वसल्लम के मामले में मक्की दौर में आपके साथ मक्का वालों की जो कोशिशें थी, अब उसमें एक नया महाज खड़ा किया जा रहा है। नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फाऊसु बिल्लाहि मिनश शैतानिर रजीम रब्बिश्रहली सदरी व यस्सिरली अमरी واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير۔ محسن انسانیت، اس میں سے مکی دور چل رہا ہے اور ہم نبی صلی اللہ علیہ وسلم کے حالات دیکھ رہے ہیں۔ مختلف چیزوں میں سے آج ہم دیکھیں گے کہ فنون لطیفہ کا محاذ کھڑا کیا گیا، یعنی اسلام کی مخالفت کی یا نبی صلی اللہ علیہ وسلم کی کردار کشی کی ہر ممکن کوشش تھی۔ تھوڑا سا پڑھتے ہیں کتاب میں سے۔ اسلام کی مخالفت کی مہم کا ایک سرخیل نظر بن حارث بھی تھا، یہ اپنی تجارت کے لیے اکثر فارس جاتا، وہاں سے شاہان عجم کے تاریخی قصص یعنی تاریخی قصے بھی جمع کر لاتا اور ادبی انداز کی کہانیاں بھی۔ چنانچہ اس نے مکہ میں قرآن کی انقلابی ادب کے مقابلے پر عجم کے سفلی ادب کا اڈا قائم کیا اور لوگوں کو دعوت دیتا کہ محمد صلی اللہ علیہ وسلم سے عاد اور ثمود کے پھیکے قصے کیا سنتے ہو، آؤ میں تم کو رستم اور اسفندیار کی سرزمین کی چٹپٹی کہانیاں سناؤں۔ نظر بن حارث کو ایک مستقل انسانی کردار بنا کر قرآن نے ہمارے سامنے یوں رکھا ہے، وَمِنَ النَّاسِ مَنْ يَشْتَرِي لَهْوَ الْحَدِيثِ لِيُدِلَّ عَن سَبِيلِ اللَّهِ بِغَيْرِ عِلْمٍ وَيَتَّخِذُهَا خُزُوًا، سورۃ لقمان آیت 6 ہے۔ اور لوگوں میں کردار ایسا بھی ہے جو دل بہلاوے کے افسانوں کا خریدار ہے تاکہ ان کے ذریعے لوگوں کو اللہ کے راستے سے بغیر سوچے سمجھے یا بغیر سمجھے بوجھے بہکائے اور اس کا مذاق اڑائے۔ یہ نظر بن حارث وہ ہے جس نے ایک مجلس میں ابو جہل کے سامنے دعوت محمدی صلی اللہ علیہ وسلم کے موضوع پر یہ تقریر کی تھی، اے گروہ قریش، تمہارے اوپر ایک ایسا معاملہ آ پڑا ہے کہ آگے چل کر اس کے خلاف تمہارا کوئی حیلہ کارگر نہ ہوگا، یعنی اگر ابھی تم نے اس کا ساتھ نہ چھوڑا تو آگے جا کر اس کی بڑھتی ہوئی طاقت کو نہیں روک سکو گے۔ محمد صلی اللہ علیہ وسلم تمہارے درمیان ایک من موہنا نوحیس لڑکا تھا، یعنی جس کو تم سب بڑا پسند کرتے تھے، تم سب سے بڑھ کر راست گو، تم سب سے بڑھ کر امانت دار، یہاں تک کہ جب اس کی کن پٹیوں میں سفید بال آ گئے اور اس نے تمہیں جو پیغام دیا تو اب تم کہتے ہو کہ وہ جادوگر ہے، کہتے ہو کہ وہ کاہن ہے، کہتے ہو کہ وہ شاعر ہے اور کہتے ہو کہ یہ دیوانہ ہے، ان میں سے کوئی بھی بات درست نہیں۔ اے گروہ قریش، اپنے موقف پر غور کرو کیونکہ بخدا تمہارے سامنے ایک امر عظیم آ چکا ہے۔ کیا پتہ چلا؟ کہ نظر بن حارث کی یہ تقریر بتاتی ہے کہ وہ دعوت محمدی صلی اللہ علیہ وسلم کی عظمت کو بھی سمجھتا تھا اور محسن انسانیت کے کردار کی رفت سے بھی آگاہ تھا۔ وہ اپنے ضمیر کو پامال کر کے حضور صلی اللہ علیہ وسلم کے پیغام کی مخالفت کر کے شیطانی ترکیبیں نکالتا تھا۔ اسے اندازہ تھا کہ ایک بامقصد تحریک کے سنجیدہ پیغام کے مقابلے میں عام لوگوں کے لیے سفلی ادب میں زیادہ کشش ہو سکتی ہے، اس لیے اس نے سفلی ادب کے ایک مکتب کی ابتدا کر دی۔ نظر بن حارث کہا کرتا تھا کہ میں محمد صلی اللہ علیہ وسلم سے زیادہ دلچسپ کہانیاں پیش کرتا ہوں، پھر جب وہ عجمی داستانیں بیان کرتا تو کہتا کہ آخر محمد صلی اللہ علیہ وسلم کی باتیں کس پہلو سے میری باتوں سے زیادہ خوش آئند ہیں۔ دوسری طرف وہ حضور کے کلام پر اساطیر الاولین یعنی پہلے لوگوں کی کہانیوں کی پھپتی بھی کستا۔ اتنا ہی نہیں، اس نے گانے بجانے والے ایک فنکار لونڈی بھی خرید کی تھی، لوگوں کو جمع کر کے کھانے کھلاتا، پھر اس لونڈی سے گانے سنواتا۔ جس نوجوان کے متعلق معلوم ہو جاتا کہ وہ اسلام کی طرف راغب ہو رہا ہے تو اس کے ہاں اس فنکار لونڈی کو لے جاتا اور اسے ہدایت کرتا کہ ذرا اسے کھلا پلا اور موسیقی سے شاد کام کر، یعنی اس کو انٹرٹین کر۔ آرٹ اور کلچر کیسے مظاہرے کے بعد طنزن کہتا کہ محمد صلی اللہ علیہ وسلم جس کام کی طرف بلاتے ہیں وہ مزیدار ہے۔ یا یہ آپ کو یہ نظر بن حارث آج نظر آتا ہے؟ گلی گلی کوچے کوچے دل سے نبی کی سچائی کا ماننے والا تھا، آپ کے محسن انسانیت ہونے کو جانتا تھا، لیکن لوگوں کو فن اور انٹرٹینمنٹ کے نام پہ ڈسٹریکٹ بھی کرتا تھا۔ آج تو یقین کریں اس کی اولاد، اس کی نسل گلی گلی پھرتی بھی دکھتی ہے۔ آج مسلمانوں کو جو ایک بہت بڑا ناسور لگ گیا نا، یہ وہ فن کا لگ گیا، انٹرٹینمنٹ۔ اور آپ دیکھیے اللہ نے کتنی سچی بات کی کہ میں یشتری لہو الحدیثی لیدل عن سبیل اللہ۔ آپ ایک فلم دیکھ لیں، दो तीन दिन तक आपका दिल दिमाग उसके इर्द गिर्द घूमेगा। एक पार्टी में से हुआ है फन के नाम पे, अगले दिन फजर मुश्किल हो जाएगी। आज उम्मत ने तो घर घर में नजर बिन हारस की यादगारें रखी हुई है। बाहर से तो कोई कंसर्ट में या फन के नाम पे तो कभी कोई मसाल में दो बार जाता होगा, हमारे घरों में क्या हर वक्त खुला हुआ ये नजर बिन हारस के सदकाए बातें ना नहीं है। आज आप देखिए कि क्यों वक्त नहीं मिलता अक्सर लोगों को। मैंने किसी से पूछा कि जो सिस्टर्स घरों में रहती हैं वो क्या करती हैं ना, कहती करना क्या, बस सुबह उठती हैं, थोड़ा बच्चों को भेज के सो जाती हैं, फिर देर तक उठती हैं, फिर उसके बाद चाय पानी पी काम किया और सारा टीवी चला लेती हैं और फिल्म देखी, कोई भी ऐसे चलता रहता है। फोन फोन और टीवी ये दो चीज़ें जो उनका टाइम पास कराते हैं। एक औरत ने कहा इतने लंबे दिन है, घर का काम कर करके भी थक जाओ फिर भी दिन नहीं खत्म होता, यानी दिन इतना लंबा है तो लोग किन चीज़ों में ज़ाया करते हैं फिर। और अब सबसे बुरा एक असर जो पिछले 2-3-4 सालों में देखने को आया कि फन तो चलो देखते थे मीडिया से, अब हमने इल्म भी और दीन भी सिर्फ टीवी से ही लेना है। हम टीवी पे सुनते हैं, सुनने में और पढ़ने में जमीन आसमान का फर्क है। वहां तो कोई एक चैनल आपको एक बात बता रहा था, दूसरा उसे मुख्तलिफ बात बता रहा है, तो तीसरा तीसरी, तो आपका अपना इल्म क्या हुआ। देखिए कभी आप इधर उधर से बातें सुन के डॉक्टर बने, उसकी भी दवाई सुन ली, उसकी भी बीमारी सुन ली, उसका भी इलाज देखा, तो मैं भी डॉक्टर बन गई, कोई बनता। आज हमारे अक्सर लोगों के दीन का सोर्स भी अब सिर्फ मीडिया रह गया। इंटरनेट से गूगल करेंगे, गूगल तो आपको 7 किस्म के कुरान खोल के दिखा देगी जिसमें आपको हर अकीदा साबित होता हुआ दिखेगा। कितनी ज़रूरत है इस वक्त लोगों को एक संजीदा थॉट देने की, अल्लाह ताला हमें इसकी तौफीक दे। असल में दीन हक की रूह खुदा परस्ती है और पाबंदी असूल, इसको हाईलाइट कीजिए, यह आप सबके लिए भी है। हमारा दीन जो है ना, एक तो खुदा परस्ती सिखाता है और दूसरा पाबंदी असूलों की, और ये दो चीज़ें लोगों को मौत लगती हैं। कहते हैं रूल्स नहीं फॉलो करेंगे और सिर्फ अल्लाह की माने, अब क्या हमारी जिंदगी में सिर्फ अल्लाह ही रह जाए, ये नहीं हो सकता हमसे। नफसानियत और शहवानियत की फिजा में इस रूह की मौत वाकई हो जाती है। नफसानियत और शहवानियत यानी लस्ट और हर वक्त ग्लैमर, यानी जो भी लोगों के अंदर एक फिसफली जज्बात होते हैं, उसकी सूरत में ना बंदा खुदा परस्त रहता है और ना असूल परस्त रहता है। इसीलिए लोगों को अब ये दीन के नाम पे पाबंदियां बोझ लगती हैं। अच्छा, दीन के लिए भी लोगों ने अपने लिए क्या रखा है, हम वो महीने में एक दिन की क्लास में जाते हैं, वो कौन सी है, वो फला मस्जिद में होती है, ठीक है, और वहां क्या रूल्स हैं, कोई रूल्स नहीं है, जब जाएं चले जाएं, बच्चों को साथ बिठा लें बिठा लें, सेलफोन लिखने से मना तो नहीं करते, नहीं नहीं मना करेंगे तो हम जाएंगे नहीं, कोई फीस है उनकी, नहीं नहीं तौबा करें, दीन के नाम पे फीस, कोई फीस नहीं वो लेते, तो एंड पे नतीजा क्या है, कोई भी नहीं। जब रूल कोई नहीं है ना, तो नतीजे भी कोई नहीं है। मैंने ऐसी खवातीन को 10-10 साल एक एक क्लास में जाते देखा है, लेकिन एंड पे कुछ भी नहीं है। फिर जब कोर्स में आए तो कहते हैं आप जो इस साल 1.5 में पढ़ा, ये पिछले 10 साल की क्लासों में नहीं पढ़ा, आपकी मनमानी है, 3-3 महीने तो आप पाकिस्तान रह गए, वो कहते हैं कोई बात नहीं, आप 4 महीने इधर हो गए, आपके बच्चे की शादी आती है, 2 माह 4 माह की छुट्टियां 6 ही हो जाती हैं, बल्कि अब तो छुट्टियां 6 माह की छुट्टियां। आप मुझे बताएं ऐसे दीनी माहौल से निकलना किसने है, वो कौन से हीरे और जौहर निकल रहे हैं उम्मत में जो इस तरह की बेतरतीब तालीम के बाद निकले। ये कभी कभार अच्छा होता है, ये पब्लिक को मोटिवेट करने के लिए बेस्ट तरीका तालीम है, हफ्ते में एक क्लास, महीने में एक क्लास, कभी फन के नाम पे फैमिली नाइट, यहां तो इधर इस तरह का रिवाज ही नहीं मैंने अभी देखा, अमेरिका में हर मस्जिद में फैमिली नाइट होती है, महीने में एक नाइट, आज इस मस्जिद में दूसरी, यहां मसला कह के हर मस्जिद ही अलग है, वहां ऐसा नहीं होता, यानी एक ही ऑर्गेनाइजेशन है, उनके तहत अगर मस्जिदें रन होती है ना तो उन्होंने बांटा हुआ, ये कम्युनिटी मसल फिरसत में रहते हैं ना, मिसाल देती हूँ यहाँ की मस्जिदों की, तो उन्होंने कहना है पहला जुम्मा ये फिरसत मस्जिद में फैमिली नाइट है, माँ बाप बच्चे सब आते हैं, फिर कोई प्रोग्राम बच्चों के लिए, कुछ बड़ों के, एंड पे कुछ खाना पीना हो जाता है, तो वो उसमें सीख भी लेते हैं फन भी कर लेते हैं। अगला जुम्मा जो होगा वो कहेंगे जी श्रोवनर मस्जिद में होगा, तीसरा जुम्मा जो ग्रोनलैंड की एक मस्जिद में होगा, चौथा लिलेस्ट्रम में होगा, तो लोगों के बस चॉइस है, वो पूरा महीना भी जाते रहे और हर मस्जिद के एतबार से वो वन से वीक है, ठीक है, ये एक समथिंग इज बेटर देन नथिंग, लेकिन ये तरीके तालीम से आलिम तो नहीं बन जाएंगे आप, हाफिज और मुफ्ती तो नहीं बन जाएंगे, और जब तरबियत ना की हो तो ऐसे मौकों में माँ बाप अंदर बैठे पर सुन रहे होते हैं तो बच्चे बाहर फिर खेल रहे होते हैं। कहने का मतलब यह है कि दीन संजीदा दीन है, अगर आप दीन के लिए संजीदा नहीं है ना तो अल्लाह आपके मामले में संजीदा नहीं है, सीधी सी बात है, अल्लाह कहता है फिर करो जो करना है। तो ये जो नजर बिन हारस कल्चर है ना, इसने आज उम्मत को 2 इंतहाओं में तकलीफ दी, एक तो बेमकसदियत में आ गए, कोई ये कहता है कि म्यूजिक के बगैर शादी कैसे हो सकती है, तो कोई आज ये कहते हैं हमारे खान मुल्कों में कि कुरान के दर्स के बगैर शादी कैसे हो सकती है, कुरान की तालीम के बगैर कैसे शादी हो सकती है। ये कल्चर है, ये आज मुसलमानों की रग रग में पड़ चुका है दूसरों को देख देख कर। कुछ लोगों का तो धर्म ही गाना बजाना है ना, वो तो करें अपनी शादियों में ये कुछ। हमारी शादियों में ये तस्वुर भी अब नहीं रह गया कि आप वहां बैठकर कहें भाई 4 घंटे के लिए जो आपको हमने बुलाया, इतना बड़ा हॉल रखा है, हमने 50,000 करोड़ कितना दिया है, तो इसमें 1 घंटा अल्लाह की बात होगी। आप करके देखें, शुरू में रखेंगे लोग शुरू में कोई नहीं आएंगे, आखिर में रखेंगे लोग भाग जाएंगे, बीच में रखें तो हो सकता है उनको सुनना पड़े क्योंकि भी खाना खाना है। वी नीड टू ब्रिंग अ चेंज, वी नीड टू ब्रिंग अ चेंज। ऐसे इंसानियत इस वक्त रिसोर्सिस को वेस्ट कर रही है नफसानी ख्वाहिशात के नाम पे, हर चीज वेस्ट हो रही है, टाइम, एफर्ट, स्किल्स और सबसे बड़ी बात माइंड थॉट। एक शादी गुजर जाती है, 1-2 महीने तक मैंने देखा घर वाले सेट नहीं होते। जितनी लड़ाइयां शौहर बीवी के बीच में किसी घर की शादी के मौके पे होते हैं कि डर होते हैं, उतने आम दिनों में नहीं होते। और जितने खानदानों के झगड़े लड़ाइयां अब एक शादी के मौके पे सामने आते हैं, इतने आम तौर पे नहीं आते। ये नजर बिन हारिस का कल्चर है। जिसने इस हकीकत को जितनी जल्दी समझ लिया, उसकी जिंदगी में सुकून आ गया, वो सारी नफसियाती बीमारियों से पाक हो जाएगा। ये कोई फारसी नहीं है जो किसी को समझना, ये सबको समझ आती है। लेकिन बीच में शहवत, नफ्स की तमन्नाएं, ये बंदे को किसी जगह का नहीं छोड़ती। जिस माहौल में सारी तवज्जो खाने, शहवत, गाने बजाने, तफरीहात और फनून लतीफा की तरफ मुनतिफ हो जाए, यानी उसी की तरफ उसका सारा रुझान हो जाए, वो दावत हक के लिए साजगार नहीं हो सकता। इस जुमले को हाईलाइट करें और 3 सेकंड तक सोचें। मैंने ये जितने चीजें पढ़ी है ना शुरू में, मेरे जहन में आते इज इक्वल टू वेडिंग। यही कुछ होता है ना, खाना क्या बनेगा और शहवत को भारने वाली चीजें कौन सी हैं। जरा माहौल रोमांटिसाइज करो, पता चले शादी वाला घर है, गाना बजाना और तफरी और फन, क्या ये सब मिलके आज हमारे इतने पाकीजा और इतने मजहबी मवाके नहीं आ जाते जेन में? तो यहाँ दावत हक नहीं चलती। आप शादी वाले माहौल में जाके लोगों को तकरीर करेंगे ना, कोई नहीं सुनेगा। हक की बात पेश करेंगे, वो कहेंगे ये आप कहीं और रखें और वो आम नहीं आएंगे, यानी हमें हक नहीं चाहिए, सॉरी, वी आर वेरी हैप्पी, जो हमें जिंदगी मिल गई हम इसी पे खुश है। और जब तकलीफ होती है, बाद में चोट लगती है, तो रोते हैं, हाय हमने क्या जुर्म कर दिया, हमारे साथ ये क्यों हो गया। फिर अल्लाह पकड़ता है बंदे को। तो लिहाजा ये सारी चीजें एक मुसलमान की जिंदगी में नहीं हो सकती। अगर उसको हक चाहिए, बातिल है तो फिर आप ये सारा कुछ करते रहें, कोई हर्ज की बात नहीं है। इसी बिना पर नजर बिन हारिस ने एक तरफ सिफली अफसानों का दौर शुरू किया और दूसरी तरफ गाने बजाने, नसाइयत, नसाइयत कहती है औरतें, वुमेन कल्चर, औरतों के जलवे, निसाइयत की जलवा आराइयों से मजालिस गर्म की। खुद लौंडी को खरीद के लाया और कहता आओ जरा गाने सुनाओ इनको, मैं ले आऊंगा अपने, फ्रीली ले आऊंगा, तुम कोई प्रोग्राम रखो, पार्टी रखो, एंटरटेनमेंट मेरे जिम्मे है। कितना बदबख्त है वो शख्स जो लोगों का गुना अपने सर पे लेता है। कभी सोचा आपने, मैंने हमारी रिकमेंडेशन से भी अगर कोई गलत काम कर लेता है, किसको उसका गुना मिलता है? यानी इसको कहते हैं शायद गुना बेलज़त। आप किसी को दीन की दावत दे देना, वो दीन को ले ले, हो सकता है उसके बाद आपको ना मौका मिले, आपका सदका जारिया शुरू हो गया, और आप किसी को गुनाह का मौका दे दें, एक मशवरा दे दें, एक फैसला, और जिनके हाथों में अथॉरिटी हो, जो कुछ कर सके, जिनकी लोग बात सुनते हैं, अगर वो लोगों को नेकी की दावत दे दें तो कितना सदका जारी है। और वो जो गुनाह की दावत देते हैं, कभी सोचा कि एक एक चीज नामे अमाल में तुलेगी कल, कितनों का वबाल मेरे सर पे पड़ेगा। लेकिन एक तामीरी पैगाम और एक बामकसद तहरीक के मुकाबले में सिफली अदब भी कारगर ना हुआ, इसको हाईलाइट करें, यह आपके लिए खुशखबरी है। जितना मर्जी बाहर सिफली अदब फैल जाए, जितनी मर्जी शहवानियत आम हो जाए, हक अपनी जगह बना लेता है। थोड़े ही सही लोग कुछ ना कुछ जरूर होते हैं। और फनून लतीफा के शोबदे भी नतीजा खेज साबित ना हुए, 4 दिन हवा हमी रही और फिर ये सारे हंगामे ठंडे पड़ गए। देखिए, सिर्फ हक में ये कुव्वत है कि ये बंदे को सारी जिंदगी के लिए बांध सकता है। यानी आप इधर आ रहे हैं ना, आपकी अल्लाह जिंदगी लंबी करे, आप सारी उम्र भी आ सकते हैं, लेकिन आपको फिल्म दिखाने आप रोज कोई ले जाए ना, आप नहीं जाएंगे। एक फिल्म आप 10 दफा से ज्यादा नहीं देख सकेंगे, कुरान आप 100 दफा से ज्यादा भी पढ़ लेंगे। हक में कशिश है। ये जितनी बाहर की चीजें होती है ना, ये वही बात है कि झाग है जबत वम जबदू फजहब जुफा। झाग तो थोड़ी देर पर ठंडी होती है, ये कुछ अरसे बाद कोई नया फैशन निकल आता है, कोई एक नया तौर तरीका, कोई एक नई चीज इन हो जाती है, कोई एक नया अदाकार आम हो जाता है, एक गुलकार मशहूर हो जाता है, एक आर्टिस्ट लोगों की जुबान पे आता है, کچھ عرصے بعد لوگ نیا چہرہ ڈھونڈنے لگتے ہیں. قرآن اور حق ایک ایسی چیز ہے کہ جو اس سارے ماحول میں بھی اپنی جگہ بنا لیتی ہے. چنانچہ اپنے اسی حربے میں ناکام ہو کر یہی نظر بن حارث سرداران قریش کے مشورے سے یہودیوں کے مولویوں کے پاس مدینہ پہنچا کہ تم علم رکھتے ہو تو ہم بے علموں کو بتاؤ کہ ہم اسلام کی تحریک سے کیسے عہدہ برا ہوں اور کیسے داعی حق کو زج کر دیں, یعنی اس کو بے بس کر دیں, یعنی ہمیں طریقے سکھاؤ کہ ہم محمد صلی اللہ علیہ وسلم کو کیسے اس مقام سے روک سکیں. علماء یہود نے سکھایا کہ اس شخص سے صحابہ کہف اور ذوالقرنین کا قصہ دریافت کرو اور روح کی حقیقت پوچھو. چنانچہ فیصلہ کن انداز سے یہ سوال کیے گئے, وہی ربی نے اطمینان بخش جواب دے دیے, لیکن کفر کی ہٹ کا کیا علاج. سورۃ کہف نازل ہو گئی تھی اس موقع پہ اور اس میں یہ سارے باتوں کے جواب دے دیے گئے تھے. تو مان گئے پھر؟ ہٹ کس کو کہتے ہیں؟ ضد. پھر بھی نہیں مانے, کہتے اچھا یہ وہی کون لے کر آیا ہے؟ جبرائیل لائے. او سوری, جبرائیل کو تو مانتے ہی نہیں ہیں, چلو بھاگ جاؤ, آپ کا علم سورس آف نالج ہی غلط ہے. آپ نے کس اسکول سے پڑھا وہ؟ نہیں 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 ہم اس اسکول کی نہیں باتیں مانتے, جائیں جائیں آپ کا سب علم ختم. یہ حالات تھے. سب چھوڑ کے پھر بھی نہیں مانے. اب ایک اور مرحلہ شروع ہوتا ہے سودا بازیوں کا. ابتدائی خفیہ مرحلے سے نکلنے کے بعد اسلامی تحریک جب تیزی سے پھیلنے لگی اور پھر آگے چل کر جب پروپیگنڈے اور تشدد کی مختلف تدبیریں ناکارہ ثابت ہوئیں تو مخالفین دل ہی دل میں محسوس کرنے لگے کہ یہ ایک ناقابل تسخیر طاقت ہے, یہ کوئی بڑا نتیجہ پیدا کرنے والی ہے. ہائی لائٹ کریں گے اس کو. کچھ بھی نہ ہو نا حق کے پاس تو حق کی ایک اپنی کشش ہوتی ہے جس سے لوگ ڈرنے لگتے ہیں. چنانچہ پھر ایسی کوششیں ہونے لگیں کہ کسی طرح سمجھوتا یعنی کمپرومائز کی راہ نکلے اور کچھ مان کر اور کچھ منوا کر قضیہ ختم کیا جائے, یعنی کہانی ختم کرو. مگر اصولی تحریکوں میں اتنی لچک ہوتی ہی نہیں کہ لین دین کر کے کوئی درمیانی راہ پیدا کر لی جائے. تاہم سرداران قریش نے اس حربے کو بھی پوری طرح آزمایا کہ شاید کسی طرف سے انگلی دھنسائی جا سکتی ہو, یعنی وہ چاہتے تھے کہ مسلمانوں کو تھوڑا کمپرومائزنگ کر دو, کچھ تمہاری مان لو کچھ ہماری مان لیں, تم سود کو مان لو ہم تمہارے صدقے کو مان لیتے ہیں, ہم تمہاری مسجد کی جمعے کی نماز کو مان لیتے ہیں تم ہمارے ہفتے کے چرچ کو مان لو, یہ مراد تھی, ہمارے اتوار کی تم تعلیم کو مان لو ہم یہ کریں, یعنی کوئی بیچ بیچ جس کو آج امریکہ میں یا باہر کے لوگ کیا کہتے ہیں, اسیمیلیٹ ہونا. ہم اسیمیلیٹ ہوتے ہیں, سوسائٹی میں اسیمیلیٹ رہو, یہ تم کنکر کی طرح بن کے نہ رہو, تمہارے بچے وہی پہنے جو وہ پہنتے ہیں ورنہ یہ بےچارے آئسولیٹڈ فیل کریں گے, پھر یہ بڑے ہوں گے ان کا کانفیڈینس لوز ہو جائے گا, یعنی گویا کہ سارے دیندار جو ہیں انڈر کانفیڈنٹ بیٹھے ہوئے ہیں, یہ سوچ دینا. لیکن نبی صلی اللہ علیہ وسلم نے نہیں مانا. آیتیں آ گئی تھی لکم دین اکم ولی الدین, تم اپنے گھر خوش ہم اپنے گھر خوش. اب ایک اس کی مثال دے رہے ہیں کہ مثلا ان کی یہ ایک شرط مصالحت, یعنی کس شرط پہ یہ صلح کریں گے کہ حضور صلی اللہ علیہ وسلم ان کے بتوں اور ان کے خداؤں کے خلاف زبان نہ کھولیں اور ان کے مذہب سے تعرض نہ کریں, یعنی ان کو چھیڑے نہیں, جو یہ کر رہے ہیں ان کو کرنے دیں, اور اس کے علاوہ جو کچھ واز بھی کرنا چاہیں اور جیسی کچھ اخلاقی نصیحتیں فرمانا چاہیں گوارا کر لی جائیں. اخلاقی باتیں کرو, جھوٹ نہیں بولو, اسمائلی رہو, ہمسایوں کا خیال رکھو, عورتیں مردوں کو دیکھ کے اسمائل کریں, مرد عورتوں کو دیکھ کے کریں. پھر وہ کہتے ہیں دیکھو فلاں بھی تو اتنی اچھی باتیں کرتا ہے. عقیدے کی بات نہ کرو, بدعت کی بات نہ کرو, سنت کی بات نہ کرو. آج بھی جو لوگ صرف اخلاق پھیلاتے ہیں ان کو لاکھوں لائکس مل جاتے ہیں. مسئلہ کہاں پھیلتا ہے؟ جہاں توحید کی بات آتی ہے اور رسول کی مقام کی بات آتی ہے. لوگوں کو یہ نہیں اچھا لگتا, یعنی آپ اپنے کلمہ دعوت سے نفی باطل کا جز ساقط کر دیں, یا کہیے کہ لا الہ نہ کہیں, محض اللہ کا نام لینے کی گنجائش ہو سکتی ہے. یعنی یہ نہ کو لا الہ الا اللہ, یہ کو کہ اللہ بھی ہے دوسرے بھی ہیں اور بھی الہ ہیں اس کے ساتھ. مطلب یہ ہوا کہ جن باطل تصورات پر نظام تمدن کھڑا تھا ان کو نہ چھیڑا جائے اور معاشرے کا جو فاسد ماحول جس شکل میں موجود ہے اسے برقرار رہنے دیا جائے, سچائی کو ایسی شکل میں لایا جائے کہ وہ تغیر کی نقیب نہ ہو اور اس سے انقلابیت کی روح کو خارج کر دیا جائے, دین حق کا سیاسی جز معطل ہو جائے اور اجتماعی نظام کو اس کی بنیادوں پر قائم رکھ کر اس کے سائے میں روحانی نوعیت کی اصلاح معاشرہ کی جاتی رہے. گویا قریش کا مطالبہ یہ تھا کہ ہماری طبقاتی سیادت برقرار رہے, ہماری سیاسی اقتصادی قیادت اور مذہبی پیشوائی سلامت, ہمارے عہدے قائم, ہمارے مفاد محفوظ, باقی جو کچھ تم کرنا چاہو. لیکن تحریک اسلامی اگر یہ شرط پوری کرتی تو از خود ختم ہو جاتی. کیا آج اس سے کوئی مختلف حالات ہے؟ کس کو برا لگتا ہے خدا کہنا؟ کس کو برا لگتا ہے اللہ کا نام لینا؟ کس کو نمازیں بری لگتی ہیں؟ کسی کو نہیں. سب سے برا کیا لگتا ہے؟ اگلی آیتوں میں آ رہا ہے کہ اسی طرح سے ان کی طرف یہ خواہش تھی ائتی بقرآن غیری حاذا او بدل ہو، سورۃ یونس آیت 15، کہ لے آؤ ایک قرآن اس سے مختلف یا پھر اس کو چینج کرو. آج بھی یہ کہتے ہیں نا، وٹ کائنڈ آف اسلام ڈز ویسٹ وانٹ، کتاب لکھی گئی تھی، کس قسم کا اسلام ویسٹ چاہتا ہے ہم وہ آپ کو بتاتے ہیں. تو آپ کیا کہیں گے، وٹ کائنڈ آف ویسٹ ڈز اسلام وانٹ، اسلام ویسٹ کو کیسا دیکھنا چاہتا ہے ہم آپ کو وہ بتائیں. لیکن ہم ابھی اس کا جواب دینے والے نہیں بنے، قرآن کو بدلنا چاہتے تھے، کہتے تھے اس کی ساری باتیں قابل قبول نہیں ہیں، یعنی اس قرآن کو تو بالائے طاق رکھ دو، کوئی دوسرا قرآن لاؤ یا اس میں رد و بدل کر لو تاکہ ہمارے تقاضوں کے لیے بھی کچھ گنجائش نکلے. یعنی وہ قرآن چاہیے جس میں سود حلال ہو، وہ قرآن چاہیے جس میں زنا کی تھوڑی سی تو گنجائش ہو، ہمیں وہ قرآن چاہیے جس میں ایک گھر تو کم از کم سود پہ لے لیں، اور ہمیں وہ قرآن چاہیے کہ جس میں جیسا دیس ویسا بھیس کا بھی تو کوئی کردار ہو. آج آپ ایسا قرآن لے آئیں اور ایسا قرآن پڑھائیں، لوگ آپ کے ہاتھ چوم کے جائیں گے، آپ کے پاؤں دھو دھو کے پئیں گے لوگ پانی، کہتے ہیں یہ ہے اصل جن کو دین سمجھ آیا ہے، باقی یہ مولوی، یہ ایکسٹریمسٹ، بس یہ تو وہ ہیں، چھوڑ دیں ملاز، وی ڈونٹ لائک دیم. آج لوگوں کا سچ پیش کرنے والے ملا لگتے ہیں، اور یہ جو نام ہے نا چند میں لینا نہیں چاہتی سوسائٹی میں جو پھیلائے ہوئے، یہ بھی اصل میں اسی اسکیم کا حصہ ہے کہ ذرا کوئی دین پہ عمل کرے اس کو کبھی فنڈو کہہ دو اور کبھی اس کو کوئی نام دے دو، تاکہ ان کے ساتھ کچھ، اور ان کے ناموں کے ساتھ جا کر کچھ ملکوں میں کوئی توڑ پھوڑ کراؤ، کوئی قتل و غارت کراؤ اور ان کے نام لے کے بدنام کرو، اور وہ پرچیاں رکھیں کہ ہم فلاں گروپ ہیں. آپ کو کیا پتا انہوں نے کیا ہے کہ کسی اور نے کر کے ان کا نام بدنام کیا. جو کسی توحید والے نے نام استعمال کیا اپنی باتوں میں، انہوں نے اسی نام کو پوری دنیا میں بدنام کر کے اس کے نام پہ کچھ تخریب کاریاں کرائیں، بعد میں کہہ دیا دیکھو وہ یہ کرتے ہیں. وہ نہیں کرتے، یہ کرواتے ہیں. آپ وہاں جا کے ایک بم رکھ دیں، اس کے نیچے اپنا نام لکھ کے رکھا ہے، یا کسی دوسرے کا رکھ دیں اس کو پتا ہی نہیں ہے. تو آج یہ ایک پوری انٹرنیشنل مینوپلی ہے. اللہ تعالیٰ سے دعا کریں کہ ہمیں ان باتوں کو سمجھنا اور اس کا جواب دینا آ جائے. ہم فوراً ڈر جاتے ہیں، ہم کہتے ہیں ہاں یہ ہیں ہی برے، یہ ہیں ہی نہیں اچھے. ہمارا کسی سے کوئی سروکار نہیں ہے، لیکن یاد رکھیے کہ لوگ ہمیشہ حق کے راستے میں اس طرح کے روڑے اٹکواتے رہے، لیکن حق نہیں رکا، کبھی نہیں رکے گا. اب ان کی ان ساری تمنا اور خواہشوں کا جواب کیا ملا؟ اس کا جواب وہی الہی کے الفاظ میں حضور کی زبان سے یہ دلوایا گیا کہ میرا یہ اختیار نہیں کہ اس قرآن کو بطور خود بدل دوں، جو کچھ مجھ پر وحی کیا جاتا ہے اس کے ماں سوا کسی اور چیز کی پیروی نہیں کر سکتا. میں اگر اپنے رب کی نافرمانی کروں تو یوم عظیم یعنی قیامت کے عذاب کا اندیشہ رکھتا ہوں، اس سے بڑھ کر ظالم اور کون ہوگا جو کوئی غلط بات اپنی طرف سے گھڑ کر اللہ سے منسوب کر دے. سورہ یونس آیت 15 ہے، یعنی انکار کر دیا کہ ہم تمہاری مدد نہیں کر سکتے. مصالحت کی راہ نکالنے کے لیے مخالفین تحریک نے حضور کے سامنے یہ مطالبہ بھی رکھا کہ اگر آپ اپنے حلقے سے ہمارے معاشرے کے گھٹیا لوگوں، ہمارے غلاموں اور کمیروں اور کل کے لونڈوں کو نکال دیں تو پھر ہم آپ کے پاس آ کے بیٹھیں گے اور آپ کی تعلیمات کو سنیں گے. آخر موجودہ حالت میں ہمارے مرتبے سے یہ بعید ہے کہ ہم کوئی فائدہ حاصل کریں. نیچ لوگوں نے ہمارا راستہ روک رکھا ہے، یہاں ہم ان کو دیکھتے ہیں کہ وہ تحریک کے خواص بنے بیٹھے ہیں اور ان کو بڑی قربت حاصل ہے. انہی لوگوں کے بارے میں وہ اکثر تنزن کہا کرتے، یہ ہیں وہ ہستیاں جو قیصر و کسرا کی جانشین بننے والی ہیں. بات سمجھ گئے، کہتے تھے ہر خاص اور عام آپ کی محفلوں میں آ کے بیٹھ جاتا ہے، ہم بڑے لوگ آپ سے فائدہ نہیں اٹھائیں گے، ہمارے لیے ایک الگ کلاس بنائیں، ہمارے لیے ایک الگ ماحول ہونا چاہیے جہاں صرف ہم ہوں ان لیڈز، ہمیں ان چھوٹے لوگوں کی موجودگی میں مزہ نہیں آتا، ہماری تو ان سے ویو لینتھ ہی نہیں ملتی، یہ تو پتہ نہیں کہاں سے اٹھ کے آ جاتے ہیں اور ہم ان کے ساتھ نہیں بیٹھتے، اور یہ لوگ چینج لائیں گے اور وہ ہوگا. واقعہ یہ نہ تھا کہ ان کے دل تحریک اسلامی کی خدمت کے لیے مضطرب تھے، بلکہ منشا یعنی ارادہ یا خواہش یہ تھی کہ یہ نوجوان جو مجنونانہ وار سچائی کے پیغام کا علم اٹھا رہے تھے، جو اپنے مفاد قربان کر رہے تھے اور جو ہر قسم کی مصیبتوں کو سہار کر اپنا کردار بنا رہے تھے، اور وہ کہ جن کی ایک ایک سانس اپنے مقدس مشن کی خدمت کے لیے وقف تھی، ان کی حوصلہ شکنی کرائی جائے اور ان کی خدمات سے اس مشن کو محروم کر دیا جائے. یعنی جو صحابہ تھے نا، ینگ تھے، جو قربانیاں دے رہے تھے یہ ان کو ہٹانا چاہ رہے تھے. اصل یہ مسئلہ نہیں کہ یہ اللہ کے نبی کے قریب ہونا چاہ رہے تھے، یہ جو قریب رہ کر کچھ کام کر رہے تھے ان کو بھی کاٹنا چاہ رہے تھے تاکہ اللہ کے نبی کا پتہ ہی کٹ جائے اس معاشرے سے. قبل اس کے کہ نبی صلی اللہ علیہ وسلم کے دل پر اس فریب کارانہ خواہش کا کوئی اثر ہوتا، قرآن نے یہاں پر واضح کیا کہ یہ تو دشمنوں کی محض ایک چال ہے، جیسی کہ پہلے انبیاء کے خلاف وہ چلتے رہے۔ مثلا ٹھیک ایسی ہی بات نوح علیہ السلام کے سامنے بھی رکھی گئی سورت ہود آیت 27 میں، بس آپ اپنے ساتھیوں کو دشمنوں کی خوشنودی کے لیے اپنے قرب سے ہرگز محروم نہ کریں جو صبح و شام اللہ کا نام پکارتے ہیں، سورت الانعام 52۔ بلکہ ہدایت دی گئی کہ اخلاص کے یہ پیکر جو طرح طرح کی مصیبتیں اٹھا رہے ہیں ان کو اپنے سایہ شفقت میں رکھیے، وَاخْفِضْ جَنَاحَكَ لِمَن تَبِعَكَ مِنَ الْمُؤْمِنِينَ۔ بلکہ ایک موقع پر ایک ذی اثر مخالف سے گفتگو کرتے ہوئے حضور نے ایک نابینا ساتھی ابن ام مکتوم کی مداخلت کو ناپسند کیا تو اتنی سی بات پر تنبیہ آ گئی، عبس وتولى عن جاه العمى، سورۃ عبس آیت 1 سے لے کر 10 تک یہ مضمون ہے۔ اسی سلسلے میں ایک بار قریش کے وہ لوگ جن کو اللہ کے نبی سے انعت تھا، ان کی مجلس میں غور و فکر ہو رہا تھا اور دوسری طرف سے رسول اللہ صلی اللہ علیہ وسلم حرم میں تنہا تشریف فرماتے۔ عتبہ بن ربیعہ نے اہل مجلس سے کہا، اگر تم لوگ پسند کرو تو میں محمد صلی اللہ علیہ وسلم کے پاس جا کر بات کروں اور ان کے سامنے ایسی صورتیں پیش کروں جن میں سے ممکن ہے وہ کسی کو چاہے تو قبول کر لیں، پھر وہ ہم سے ایفا کر لیں، پھر ہم اسے یہ پورا کریں اور وہ ہمارے مقابلے سے باز آ جائے۔ یہ صریح طور پر سودا بازی کی ایک تجویز تھی، اور جہاں تک اگر قریش آ پہنچے تھے تو در حقیقت حضرت حمزہ کے ایمان لانے اور تحریک کے تیزی سے پھیلنے کی وجہ سے زچ ہو کر آ پہنچے تھے۔ مجلس کی رضا مندی سے عتبہ نے حضور صلی اللہ علیہ وسلم سے جا کر یوں گفتگو کی، یعنی جب حضرت حمزہ مسلمان ہوئے جو ایک لیڈر تھے، ظاہر ہے قریشی تھے، پھر عمر فاروق اور یہ دونوں دو تین دن کے فرق سے مسلمان ہوئے تھے، تو قریش کو غم لگنے لگا کہ اب اتنے بڑے بڑے لوگ ان کے پاس آنے لگ گئے ہیں تو کہیں ایسا نہ کہ آنے والے وقت میں یہ ہمارے لیے خطرہ ہوں۔ تو انہوں نے اس شخص کو بھیجا اور جا کر اب دیکھیے کہ اللہ کے نبی سے یہ کیا بات کرتے ہیں۔ عتبہ نے کیا کہا، اے برادر زادے، تمہارا جو کچھ مرتبہ ہمارے درمیان ہے وہ تم خود جانتے ہو، خاندان بھر میں تمہارا مقام بلند ہے اور نسب کے لحاظ سے تم ایک شان رکھتے ہو۔ یعنی یہ خوش آمد پر مبنی حقیقت بیان کرنے کے بعد عتبہ نے شکایت کی کہ تم نے قوم کو بڑی الجھن میں ڈال رکھا ہے، یعنی پہلے سارے مل کے گناہ کرتے تھے، اب یہ تم نے کیا کچھ لوگوں کو گناہ ثواب کا فرق سمجھا دیا، یہ مراد ہے۔ ان کی وحدت کو پارا پارا کر دیا، ان کے بڑوں کو احمق قرار دیا، ان کے معبودوں اور ان کے دین میں عیب نکالا، ان کے گزرے ہوئے باپ دادا کا کفر کر ڈالا۔ اب میری بات سنو اور میں جو جو کچھ پیش کرتا ہوں ان ساری صورتوں پر غور کرو، شاید کہ تم ان میں سے کوئی بات قبول کر لو۔ آپ نے فرمایا، تم کہو ابو الولید، میں سنوں گا۔ یہ ہے سنت، مخالف کی پہلے پوری بات سنیں پھر سنائیں۔ عتبہ نے حسب ذیل صورتوں کی پیشکش کی، اب یہ آپشنز دی جا رہی ہیں، اگر یہ نہیں تو وہ۔ نمبر ایک، اگر اس سارے ہنگامے سے تمہارا مقصد دولت ہے تو ہم تمہیں اتنا مال جمع کر دیں گے کہ تم سب سے زیادہ مالدار ہو جاؤ گے۔ ان کو کیا پتا کہ اللہ کے نبی تو پہلے ہی اتنے مالدار تھے، دنیا جہان کی بادشاہت آپ کے پاس تھی، دولت مند عورت آپ کے پاس تھی۔ اگر تم اس کے ذریعے سرداری اور قیادت چاہتے ہو تو ہم تمہیں اپنے اوپر سردار مقرر کر لیتے ہیں، یہاں تک کہ تمہارے بغیر ہم کسی بھی معاملے میں کوئی فیصلہ نہیں کریں گے، اور اگر تم بادشاہت چاہتے ہو تو ہم تمہیں بادشاہ تسلیم کیے دیتے ہیں، اور اگر یہ اس وجہ سے کہ تم پر کسی جن وغیرہ کا سایہ ہوتا ہے اور وہ تم پر مسلط ہو جاتا ہے تو پھر ہم کچھ چندہ جمع کر کے تمہارے لیے علاج کا سامان پیدا کریں، پھر یا تو تمہیں اسے نجات دلا دیں یا ناکامی ہو تو معذور سمجھیں۔ اور ایک روایت تمہیں کیا آتا ہے کہ تمہیں اگر خوبصورت عورت سے شادی کرنی ہے تو ہم تمہاری شادی کرا دیتے ہیں۔ اب آپ بتائیے کہ یہ ساری باتوں سے کیا لگ رہا ہے، وجہ نہیں لوگوں کو سمجھ آتی۔ ایسے ہی آج بھی کچھ لوگوں کو وجہ نہیں سمجھ آتی کہ یہ دین کے نام پر چاہتے کیا۔ اور آپ، میں ان باتوں کو پڑھتی ہوں نا تو اپنے دل میں ایک درد محسوس کرتی ہوں کہ ان کو یقین تھا کہ ہم حق پہ اور محمد باطل پہ صلی اللہ علیہ وسلم، ورنہ بتائیے کوئی اتنا سر پٹکتا ہے کسی کے ساتھ؟ آج بھی بہت سارے لوگ جو حق والوں کے ساتھ بحثیں کرتے ہیں نا، ان کو نہیں پتا ہوتا کہ ان کو اس سے کیا ملتا ہے، وہ خود کو صحیح سمجھتے ہیں۔ تو لہٰذا کبھی بھی کسی بندے سے بحث نہ کیا کرے، اس لیے کہ اس کو پتہ ہی نہیں ہے کہ کر کیا رہے اور کس طرح سے۔ تب یہ ساری پیشکشیں کیا ہیں، اس پہ ایک تبصرہ ہے۔ اس صلح والی، یعنی بظاہر اس صلح کے لیے پیش کرنے والی جو صورتحال ہے، اس میں مختلف تصورات چھلک رہے ہیں جو اسلامی تحریک کے مخالفین میں پائے جاتے تھے۔ ان تصورات سے واضح ہو جاتا ہے کہ ان کی نگاہ میں دو ہی امکان تھے، ایک یہ کہ حضور صلی اللہ علیہ وسلم جاہلی نظام کی طاقت سے اتنی بڑی ٹکر لینے کا اقدام ہوش اور حرد کی حالت میں نہیں کر رہے، بلکہ کسی بھوت پریت کے سائے اور کسی طرح کے دورے میں ہونے کی وجہ سے کر رہے ہیں۔ دوسرے یہ کہ اگر یہ ہوش و حرد کے تحت یہ جدوجہد ہو رہی ہے تو پھر اس کا ہدف لازماً قیادت یا بادشاہت کا مقام تھا، یعنی نبی صلی اللہ علیہ وسلم بڑا بننا چاہتے ہیں۔ بہرحال پوری پیشکش کو سن کر آپ نے فرمایا، ابو الولید کیا تم اپنی بات کہہ چکے؟ اس نے کہا ہاں۔ فرمایا تو اب میری سنو۔ ये है बेस्ट कॉन्वर्सेशन, पहले एक पूरी बात कर ले फिर दूसरा बोले। इसने कहा, सुनो, हजूर ने मेरी पेशकश को एक तरफ डालकर हामीम की आयत सुनानी शुरू की। आप भी पढ़ के देखें, एकदम दिल हिलता है। हामीम, ये हामीम है, ये बड़ी मेहरबान और रहम वाली हस्ती की तरफ से भेजी गई है। ये एक नविश्ता है जिसकी एक एक आयत निखरी हुई है। ये कुरान है अरबी जुबान में, समझ बूझ से काम लेने वालों के लिए, ईमान लाने वालों को बिशारत सुनाने वाला और इनकार करने वालों को तंबीह दिलाने वाला। बस इन अहले मक्का में से अक्सरियत ने इससे रूगरदानी की और सुन कर नहीं देते, और वो कहते हैं हमारे दिल इस हकीकत के मुखालिफ हैं जिसकी तरफ तुम बुलाते हो, और हमारे कानों में बोझ है, और तुम्हारे और हमारे दरमियान एक रो खायल है। सो तुम अपनी जगह काम करो, हम अपनी जगह काम करते हैं। शुरू की 5 आयतें हैं हामीम सजदा सूरत की। हजूर जब तक सुनाते गए, उत्बा दोनों हाथ पीछे ले जाकर इन पर टेक लगाए हुए चुपचाप तवज्जो से सुनता रहा। हजूर ने सजदा तिलावत आने पर किरत रोकी और सजदा किया, फिर फरमाया, बुल वलीद, तुमने सुन लिया जो कुछ सुना, अब तू जाने। और ये उत्बा उठा और अपने साथियों के पास पहुंचा। देखिए कुरान का असर, उन्होंने नजर पड़ते ही कहा, उत्बा का चेहरा बदला हुआ, अब ये रंग नहीं जो जाते वक्त था। तशवीश के साथ उन्होंने माजरा पूछा। उत्बा ने कहा, माजरा ये है कि मैंने ऐसा कलाम सुना है जैसा कभी नहीं सुना, बखुदा ना वो शेर है, ना जादू, ना कहानत। ए गिरोहे कुरैश, मेरी बात मानो और इसकी जिम्मेदारी मुझ पर रहने दो। इस शख्स को इसके हाल पर छोड़ दो और इसके पीछे ना पड़ो। खुदा की कसम, जो कलाम मैंने इससे सुना है, इससे यकीनन कोई बड़ा नतीजा निकलने वाला है। यानी एक दर्द सुनकर गया उतवा और उसकी सोच बदलती भी दिख रही है। अगर अहले अरब ने इससे निमट लिया तो दूसरों के जरिए तुम्हें इससे निजात मिल जाएगी, यानी कोई और आएगा और इसको खत्म कर देगा, और अगर वो अरब पर छा गया तो इसकी सल्तनत तुम्हारी सल्तनत होगी और इसकी ताकत तुम्हारी साथ ताकत होगी, और तुम इसके वास्ते से लोगों में सबसे बढ़कर खुशनसीब हो जाओगे। यानी कल फख्र करोगे कि ये हमारी कौम और हमारी नस्ल का बंदा था जो आज पूरी दुनिया पे छा गया। उत्बा के इजहार राय से कई अहम हकीकतें सामने आती हैं। क्या? एक ये कि फसहाए अरब मजबूर होकर कुरान के कलाम की अजमत के आगे सर तस्लीम खम कर देते थे। ऐसे ही है ना, कुरान का एक अपना मिजाज है। दूसरे ये कि जब तक मुखालिफी नस्ल दावत को बराह रास्त दाई की जुबान से सुनने से बचे रहते और महज अपने हल्के के जहरीले प्रोपेगंडे के असर में रहते तो इनका जोर मुखालफत कायम रहता, लेकिन जब किसी ने बराह रास्त असल पैगाम का कोई जुज सुना, इसका दिल मफतूह हुए बगैर न रह सका। ये वही बात है ना, बाहर रहकर जो मर्जी कोई कुछ कहे, एक दिन बैठ के खुद सुन लेगा तो उसका दिल गवाही देगा कि ये बात सच है, जो बाहर प्रोपेगंडे हैं वो झूठे हैं। तीसरे ये कि इस कलाम के बारे में इनके हर जहीन आदमी का तासुर यही था कि इससे बड़ा नतीजा नबाए नजीम पैदा होने वाला है। आपको लगता है आज इस कुरान की दावत के आम होने के बाद एक बड़ी तब्दीली आने वाली है? आपको मुझे भी यकीन होना चाहिए, आज वही कुरान हमारे पास है। अगर उसी तरह पेश करेंगे जैसे अल्लाह के नबी ने किया था, दुनिया में तब्दीली इस कुरान के जरिए आएगी। आपके इस शहर में तब्दीली इस कुरान की तालीम से आएगी। आपके इस मुल्क का मुकद्दर इस कुरान की सही तालीम से बदलेगा। ये अपने दिल को यकीन रखेंगे तो काम करने को दिल चाहेगा, वरना हिम्मतें तोड़ने के लिए तो बहुत सारे असबाब मौजूद होते हैं। फिर इसी तरह ये कहा कि बल्कि वो इसके पर्दों के पीछे कामिल इनकलाब का मंजर देखते थे और अंदाजा कर लेते थे कि इस कलमे की बुनियाद पर एक सल्तनत और एक निजामे जिंदगी का क्याम होने वाला है। मगर उत्बा की बात सुनकर मजलिस में यूं मजाक उड़ाया गया कि अबुल वलीद, इसकी जुबान का जादू तो तुम पर भी चल गया। उत्पा ने कहा, इसके मुतल्लिक मेरी राय तो यही है जो मैंने कह दी, अब तुम जो चाहो करो। और आपको था कि ये गजवे बदर में मारा गया था। तो बाद शहबा रबिया ये एक ही खानदान के लोग थे जो मारे गए थे। तो आप देखिए कि इन सारी बातों को पढ़ने के बाद तसल्ली तो मिलती है ना कि रास्ता एक ही है, सड़क एक ही है, वही साइन बोर्ड आ रहे हैं जो किसी एक के आने पे गुजरने पे आए, वही आपके आ रहे हैं। तो हक के रास्ते में ये कुछ होता ही रहा। अल्लाह ताला से दुआ करें कि हमारा दिल खोल दे और हमें इस हक का यकीन आ जाए। जी आप,
बस एक चीज सोच रही थी कि आज जैसे न्यूज़पेपर्स में लिखा जाता है और बातें बनाई जाती हैं इस्लाम के खिलाफ, कि हम वन ऑन वन बेस पे बात करेंगे लोगों से, तो ऑफ कोर्स हमें यकीन होना चाहिए कि वो मान जाएंगे।
जी, असल बात ये है कि वन बाय वन, इस वक्त भी हमें वन ऑन वन तबलीग की ज्यादा जरूरत है इज्तमाई कोशिशों की निस्बत। देखिए ना, वो अपने घर में बिल्ली भी शेर होती है। आप किसी जगह 10-12 नॉन मुस्लिम बैठे, उनसे जाके दीन की बात करें तो वो एक दूसरे की सपोर्ट ले लेंगे, और कोई एक अकेला आपके सर। तबलीग का ये नुकता है कि आप अगले के घर ना जाएं, उसको अपने घर बुलाएं, जिससे बात मनवानी है ना, आप उसको अपने घर बुलाएं तो वो दूसरे के घर आके बंदा वैसे ही जरा सा दबाव होता है, अपने घर में जरा जरूरत होती है। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक।